नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगरपालिकासँगको सहकार्यमा यो कार्यक्रम प्रसारण गर्ने गर्दछौँ। कार्यक्रममा हामी बिर्तामोड नगरपालिकामा जनताको अपेक्षा र जनताको अपेक्षालाई सम्बन्धित निकाय जनप्रतिनिधि लगायतले कसरी सम्बोधन गरिरहन सक्नुभयो लगायत विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड नगरपालिकामा सरोकार राख्ने एकजना अतिथिलाई आमन्त्रण गरेका छौँ। बिर्तामोड नगरपालिका पछिल्लो चरण विकास निर्माणका रूपमा गति लिँदै गएको अवस्थामा छ। विशेष गरेर आत्मनिर्भर बन्नेतर्फ बिर्तामोड अगाडि बढ्दैछ। केही समय अगाडि माछामा आत्मनिर्भर भएको बिर्तामोड अहिले दुध र मासुमा आत्मनिर्भर बन्दै गएको नगरका कर्मचारीहरूले बताउँदै गइरहँदा अहिले भौतिक पूर्वाधारतर्फ पनि बिर्तामोड नगरपालिकामा केही देखिने कामहरू भइरहेका छन्। यी लगायत सम्बन्धित कुराहरूमा आज कुराकानी गर्नका लागि बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रुला हामीसँग प्रत्यक्ष कुराकानी गर्न सम्पर्कमा हुनुहुन्छ। नगेन्द्र सरलाई स्वागत गर्न चाहन्छु। नगेन्द्र सर, स्वागत छ तपाईँलाई।
धन्यवाद छ पुष्पजी।
विशेष त जनप्रतिनिधिको रूपमा उपमेयरमै रहेर पनि यहाँले काम गरिसक्नु भएको 2 वर्षको अवधि पुरा भएको छ। यो 2 वर्षमा तपाईँको जिम्मेवारीमा परेका कामहरू र काम गरेको अनुभवलाई हेर्दा बिर्तामोडमा केही परिवर्तन भएको महसुस गर्नुभयो तपाईँले?
धन्यवाद छ पुष्पजी, तपाईँको रेडियो भिजन सम्पूर्ण परिवारलाई
हजुर धन्यवाद।
अब हामी जनप्रतिनिधिहरू नगरपालिकाभित्र काम गरि नै रहेका छौँ। अब नगरपालिकाको प्राप्त स्रोत साधन बजेटलाई मध्यनजर गर्दै हामीले काम गरिरहेको सन्दर्भमा दीर्घकालीन महत्त्वको योजनाहरू
हजुर
जो चाहिँ लामो समयसम्म जो टिक्छन् त्यस्ता खालका योजनाहरूमा पुँजीगत लगानी पुँजीगत बजेटहरूमा बढी काम भइराखेको छ।
हजुर,
जसमा अघिल्लो 5 वर्षको कार्यकालभन्दा अहिलेको अवस्थामा चाहिँ केन्द्रबाट आउने बजेटहरूको अनुपात घटेको स्थिति छ दुवै वर्षमा। तर पनि जति पनि सङ्घीय योजना प्रदेश योजनाबाट आएका रकमहरू छन् तीबाट निर्माण भएका कुराहरू र स्थानीय नगरपालिकाबाट सङ्कलन भएको करबाट बजेटहरू जसरी कार्यान्वयनमा गइरहेका छन् त्यस्ता बजेटहरू चाहिँ हामीले कार्यान्वयनमा लगिराखेका छौँ। र जहाँसम्म अब हामीले जति बजेट प्राप्त गर्नुपर्ने हो जति वितरणको आवश्यकता हो त्यसका आधारमा अब हामीले पाइराखेका छैनौँ। काम गर्ने नै कुरामा आज बिर्तामोडमा 500 किलोमिटर बाटो बनाउनु छ भने अहिले हामी मोटामोटी यो आर्थिक वर्षसम्ममा पुग्दाखेरि 135-150 किलोमिटर बाटो पेभर्स र कालोपत्रे गरी लगाउने अघिल्लो 5 वर्षसम्मलाई जोड्दा लगाउने स्थितिमा छौँ।
हजुर,
त्यस्तो स्थितिलाई हेर्दाखेरि अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा करिब करिब त्यस्तो खालको सडकहरू भनेको चाहिँ 26-28 किलोमिटर मात्रै बाटो गत वर्ष र अहिलेको स्थितिमा निर्माणको चरणमा छ। र कतिपय ठेक्काहरू सम्झौता भएका छन्, सम्झौता भएर पनि कार्यान्वयनमा गएका छैनन्। नगर हस्पिटल पनि बनिराखेको छ, निर्माणको चरणमै छ। बहुतले बिर्ता बजारको कृषि भवन पनि अहिले अन्तिम चरणमा चाहिँ अब आइपुगेको छ, त्यो चाहिँ अब कार्यान्वयनमा लैजानुपर्ने अवस्थासँगै बुट्टाबारी प्याकुरेल सडक जो चाहिँ वर्ल्ड ब्याङ्कको योजना हो त्यो पनि निर्माणकै चरणमा रहेको छ। र धेरै बहुप्रतीक्षित योजनाहरू कार्यान्वयनको चरणमा रहेका छन् यो 2 वर्षीय कार्यकालमा। अब यो वर्षको कार्यकालको अन्तिम बजेट ससाना वडागत योजनाहरू नगर स्तरीय योजनाहरू चाहिँ अन्तिम अवस्थामा आइपुगेका छन्। र कतिपय यो सङ्घीय सरकारले दिने वित्तीय समानीकरणको बजेट, राष्ट्र बाँडफाँडको बजेटहरू आइ नसकेको कारणले गर्दा नगर स्तरीय बजेटहरूको सन्दर्भमा चाहिँ कार्यान्वयन गर्ने कुरामा अलिकति प्रभावित हुने कुरा चाहिँ देखिन्छ।
जस्तै तपाईँले अघि नै आन्तरिक आमदामीको कुराहरू, आन्तरिक आय स्रोतको कुराहरू उठाउनुभयो, पोहोर साल पनि तपाईँहरूले करका चाहिँ वैज्ञानिक कर प्रणालीका कुराहरू उठेका थिए, कर वृद्धिका कुराहरू अथवा कर समायोजनका कुराहरू उठेका थिए, त्यसमा अलिकति विवाद उत्पन्न भयो। चालु अहिलेको आर्थिक वर्षमा पनि तपाईँहरू बजेटको तर्खरमा हुनुहुन्छ, नयाँ चाहिँ नीति नियमहरूका कुराहरू पनि त्यहाँ आउन सक्छन्। के छ यो आन्तरिक आय स्रोत बढाउनका निम्ति, आन्तरिक आय स्रोतलाई वैज्ञानिक अथवा चाहिँ यसलाई बढावा गर्नका निम्ति तपाईँहरूको यसपालिको योजना चाहिँ के छ त?
अब आन्तरिक आय वृद्धिको सन्दर्भमा यस वर्ष राष्ट्र परामर्शको दुई चरणमा हामीले बैठक सम्पन्न गरेका छौँ र अरू पनि चरणहरूमा अब विभिन्न विद्वान बुद्धिजीवी अर्थविज्ञहरूसँगको छलफल कार्य अब फेरि पनि मैले गर्ने तयारी गरेका छ। सँगसँगै अब त्यस्तो धेरै राजस्वका दायराहरू फराकिलो पार्ने गरेका योजनाहरू छैनन्, तर फिर्ता मोडमा अत्यन्तै यो समस्याग्रस्तको रूपमा रहेको घरबाल करको विषय चाहिँ
हजुर
महत्त्वपूर्ण कुरा छ र गत वर्षको तुलनामा करिब करिब यस वर्ष चाहिँ 1.25 करोड बढी रकम चाहिँ हामीले घरबाल रकमको रकम चाहिँ प्राप्त गरेका छौँ आम्दानीको रूपमा, होइन? अनि त्यसले गर्दाखेरि त्यसलाई अझै व्यवस्थित गर्नका लागि वृद्धामण उद्योग वाणिज्य सङ्घले आफ्ना गतिविधिहरू काम कारवाहीहरूलाई अब हामी एकदमै सहयोगी भूमिकामा अगाडि बढ्नेछौँ भनेर विभिन्न सार्वजनिक क्षेत्रहरूमा बोलिरहेको कारण र अस्ति राष्ट्र परामर्शकै बैठकमा पनि आउनुहुने प्रतिनिधिजीहरूले भन्नुभएको कारणले गर्दा त्यस सम्बन्धी नीति चाहिँ आगामी वर्षमा अझै प्रभावकारी हुने मैले देखाएको छ र जस अन्तर्गत अहिले प्राप्त भइरहेको करमाथि अरू 2.5 करोड-3 करोडसम्मको हामीले राजस्व प्राप्त गर्न सक्छौँ भन्ने अनुमान छ। तर अहिलेसम्मको स्थिति हेर्दाखेरि आन्तरिक आम्दानी 3 करोड बराबरको चाहिँ अहिले सङ्कलन नभएको अवस्था देखिन्छ।
जस्तै जग्गा वर्गीकरण गर्यो वृत्तावन नगरपालिकाले, जग्गाहरूको वर्गीकरण गरिसकेपछि कर सङ्कलनमा केही विवादहरू उत्पन्न भए, जनताहरूलाई चाहिँ कसैले धेरै कर तिर्नुपर्ने, कसैले चाहिँ सोचेभन्दा चाहिँ फरक प्रकारले चाहिँ करहरू असुली भयो भन्ने खालको गुनासोहरू पनि थिए, ती विवादहरू यो वर्ष समाधान भएका हुन्?
होइन, यो हामीले करको क्षेत्र विस्तारसँगै केही कर बढाउने अनि पुरानै करको स्थितिमा चाहिँ 35% कर बढाउने भनेर नगरपालिकाका सबै जनप्रतिनिधिहरूको सर्वसम्मत निर्णय हो।
हजुर,
अब सर्वसम्मत निर्णय एकातिर हुँदाहुँदै फिर्ता मोडका एमाले बाहेकका सबै राजनीतिक दलहरूको चाहिँ चाहना अब यो कर अलिअलि सङ्कलन भयो भने अलिक विकासको गति पनि अगाडि बढ्छ, अब यसैमा हो राजनीति गर्ने ठाउँ यही हो, अब यसैमा जनता चाहिँ उचालेर यो चाहिँ राजनीति गर्न पाइन्छ र आफ्नो राजनीति रोटी चाहिँ 2084 सालमा सेकाउन पाइन्छ भनेर मान्छेहरू केही मान्छेहरू लागेको कारणले गर्दा त्यो भएको हो। तर जानी जानी बुझी बुझी गरेर गरेको कारणले अब कर त हामीले फिर्ता त लियौँ, अब आन्दोलनमा जाने भन्दा पनि एउटा सहमतिकै प्रक्रियामा जाने भन्ने ढङ्गले हामी अगाडि बढेका छौँ। अब यसको अर्थ यो होइन कि कर चाहिँ वैज्ञानिक कर चाहिँ हामीले लिइराखेका छौँ भन्ने कुरा होइन। आज सानो आर्थिक अवस्थादेखि पुँजीपति स्तरसम्मका फिर्तामडका चाहिँ धनी मानिस सम्पन्न मानिसहरूको घर जग्गा सम्पत्तिको करको स्थितिलाई हेर्ने हो भने अहिले पनि वैज्ञानिक कर प्रणाली भएको छैन र त्यस्तो स्थितिलाई हेर्दाखेरि हामीले त्यसलाई करलाई चाहिँ अलिकति वृद्धि पनि हुने, विस्तार पनि हुने र सबैलाई करको दायरामा आउनका निम्ति चाहिँ वातावरण तयार गर्न खोजेका छौँ, तर जसबाट हामी चाहिँ अलिकति एक आर्थिक वर्षमा पछाडि फर्किएको अवस्था छ र अब यो आउने आर्थिक वर्षका लागि राष्ट्र परामर्शको बैठकबाट कति बढाएर लिएर जान सकिन्छ त्यो बारेमा चाहिँ हामी फेरि पुनः छलफल गर्नेछौँ।
जस्तै नगेन्द्र सर, अब यो अलिकति प्रसङ्ग बदल्छु, विशेष त तपाईँको पाटोमा परेको अनुगमनको कार्य यो अलिकति प्रभावकारी भएन कि भन्ने खालको, जस्तै चाहिँ धेरै ठाउँमा चाहिँ तपाईँको डोमालाल राजवंशी रङ्गशाला त्यो त नगरको बजेट पक्कै पनि नभए पनि अनुगमनको कार्य त तपाईँहरूको हुन्छ, तपाईँहरूको क्षेत्रमा विकास निर्माणका कामहरू भइरहेका छन्, ती लगायत केही ठाउँहरूमा कमी कमजोरी भए प्रभावकारी अनुगमन भएन भन्ने खालको गुनासो पनि आउँछन्। यो भौतिक पूर्वाधारतर्फ चाहिँ यो ठेकेदारहरूले बिलो ठेका लिने र कम गुणस्तरको सामानहरू प्रयोग गर्ने परम्परा धेरै पालिकाहरूमा चाहिँ बढ्दै गएको छ, हाम्रोमा के छ सर, अनुगमन कस्तो छ, यी भौतिक पूर्वाधारहरू चाहिँ कतिको गुणस्तर अथवा मापदण्डमा परेका छन्, यसतर्फ चाहिँ तपाईँले कसरी अनुगमन गरिराख्नु भएको छ?
काहीँ काहीँ अब यो चाहिँ सङ्घीय सरकारको बजेट, प्रदेश सरकारका बजेटहरू अब हामीसँग सम्पर्कमा नआएको स्थितिमा तल तल निर्माण भएको कुरा चाहिँ सत्य नै हो। अब हाम्रो नगरको बजेट चाहिँ हामी हाम्रा उपभोक्ताहरू हाम्रा मातहतका ठेकेदारहरूले गरेको काममा हामी काहीँ न काहीँ पुगेकै हुन्छौँ। हाम्रो वडा तहदेखि लिएर टोल विकासदेखि लिएर मैले आफूले पनि अनुगमन गरिराखेकै हुन्छु, त्यसमा गुणस्तर मापदण्डको बारेमा कुनै कमी गरेका छैन। तर सङ्घ र प्रदेशको जुन बजेटहरू छ त्यसको चाहिँ कहिले कहिले निर्माणको चरणहरू अगाडि बढिरहेको अनि थाहा त्यसलाईमा समयमा जानकारी हुन नसकेको अवस्थामा चाहिँ आम नागरिकहरूले चाहिँ त्यसको गुणस्तरको विषयमा कुरो उठाएको अवस्था देखिन्छ र त्यस अवस्थामा चाहिँ म आफूले पनि पुगेका छु, विभिन्न के अरे फेसबुकहरू भिडियोहरूबाट त्यस्ता सूचनाहरू मैले पनि प्राप्त गरेको छु र त्यसको ठाउँमा स्थानीय वडा पालिका जहाँ चाहिँ तपाईँले 3 नम्बर वडामा कुरा गर्नुभयो त्यहाँ चाहिँ हाम्रै वडा सदस्यहरू 3 नम्बरको वडा सदस्य वडा अध्यक्ष सहितको एउटा टिम गएर त्यहाँ चाहिँ भत्काएको अवस्था थियो। भत्काइसके पछाडि भोलिपल्ट अब तुरुन्तै भत्काउने बित्तिकै त मलाई पनि सूचना हुँदैन तर भोलिपल्ट शनिबारको दिन भएको कारणले शनिबारै म आफू मोटरसाइकलमा गएर त्यहाँ चाहिँ हेरिसके पछाडि त्यसलाई तुरुन्त सच्याउन लागि भनेर भनिएकोमा पछाडिबाट त्यसलाई भत्काएर सच्याएको अवस्थासँगै गुणस्तर कायम गरेर अगाडि बढेको अवस्था पनि छ। त्यसै गरी बिर्तामोड 9 पनि गुणस्तरहीन योजना सूचनामा आइसके पछाडि त्यहाँ गएर पनि त्यसलाई भत्काउन लगाएको अवस्था छ वडा अध्यक्ष समेत राखेर। र त्यसो हुँदाखेरि गुनासोहरू आउँछन्, आइसकेपछि तिनीहरूलाई समाधान गर्ने कुरामा लाग्नुपर्छ। अब तर जस्तो हल्ला चाहिँ यहाँ चलिरहेको छ बिर्तामोडमा, यो चाहिँ कस्तो छ भने अब कोही मान्छेलाई घाम चाहिने, कोही मान्छेलाई पानी चाहिने, अब यो यस्तै हो आरोप प्रत्यारोप विरोध समर्थन यो सबै कुरा हुन्छ। र जहाँसम्म लाग्छ निर्माण विकासको सन्दर्भमा अनुगमन चाहिँ प्रभावकारी भएन भन्नेहरूलाई चाहिँ अब त्यो चाहिँ विरोधका लागि विरोध मात्रै हो, मलाई त्यस्तो लाग्दैन, किनभने बिहानदेखि बेलुकासम्म मत्रो काममा आफू खट्या।
अब एउटा प्रसङ्ग जोडौँ, तपाईँको क्षेत्रमा पर्छ पर्दैन, यो शिक्षा क्षेत्रमा अहिले अत्यन्तै चाहिँ जटिल अवस्था आएको छ, शिक्षालाई चाहिँ पैसासँग तुलना गरियो, व्यापारसँग तुलना गरियो भन्ने खालको पनि छन्, सामुदायिक विद्यालय को शैक्षिक सुधारको कुराहरू त छँदैछ, यहाँनिर संस्थागत विद्यालयहरूमा चाहिँ दिनुपर्ने 10% छुटका कुराहरू होइन 10% छात्रवृत्तिका कुराहरूदेखि लिएर धेरै कुराहरू, फिस लगाउने कुराहरूमा पनि प्रभावकारी अनुगमन नहुँदाखेरि धेरै महँगो शुल्क तिरेर पढ्नुपर्ने छ, बाध्यता छ भन्ने खालको अभिभावकहरूको गुनासो पनि आउँछ, यसतर्फ तपाईँले कसरी लिनुभएको छ? अहिले एडमिसनको बेला पनि छ
हजुर, अलिक नेटवर्कले काम गरेन
जस्तै सर, अहिले चाहिँ विद्यालयमा भर्ना अभियान चलिरहेछ सर होइन?
चलिरहेछ।
यो भर्ना अभियानमा चाहिँ संस्थागत विद्यालयहरूले 10% छात्रवृत्ति अनिवार्य दिनुपर्ने, त्यो चाहिँ नगरको सिफारिसमा गरिब जेएनदार विद्यार्थीहरूले पाउनुपर्ने भन्ने कुराहरू उठ्छन्, तर त्यो पाइ नरहेको छ भन्ने खालको कुराहरू छ हजुर।
कम यहाँ सुनेको भए पनि मैले तपाईँको प्रश्न बुझेँ होइन
हजुर।
अब भर्ना अभियान सञ्चालन छ, यो नियमित प्रक्रियामा अगाडि बढेकै छ, तर हामीले शुल्क निर्धारण गर्ने सन्दर्भमा पनि शिक्षा शाखाको तर्फबाट नगरपालिकाको तर्फबाट हामीले एउटा शुल्क निर्धारण अनुगमन समिति भनेर चाहिँ हामीले विज्ञहरूको एउटा टिम बनाएका थियौँ। सुन्दै हुनुहुन्छ?
सुन्दैछु सर, भन्नुहोस् न।
टिम बनाएका थियौँ र उक्त टिमले ल्याएको प्रतिवेदनका आधारमा सबै विद्यालयहरूमा शुल्क बढेको अवस्था छैन र जो जो विद्यालयहरूले चाहिँ शुल्क निर्धारण गरिपाऊँ भनेर निवेदन गर्नुभएको छ उहाँहरूको पनि निवेदनका आधारमा उहाँहरूले चाहिँ प्रस्ताव गरेको शुल्कका आधारमा त्यो विद्यालयमा के कस्तो खालको सुविधाहरू उपलब्ध गराएको छ, पाठ्य पुस्तकहरू कस्तो के अरे उपलब्ध गराएको अवस्था छ, अरू भौतिक सुविधा कस्तो सम्म छ भन्ने कुरालाई आधार मानेर अघिल्लो अनुगमनको प्रतिवेदन र अहिलेको प्रतिवेदनलाई आधार मानेर हामीले चाहिँ शिक्षा समितिमा चाहिँ त्यसलाई चाहिँ छलफल गरेर शुल्क निर्धारण गरेको अवस्था छ र धेरै त्यस्तो शुल्क भएको आदि इत्यादि भन्ने खालका जुन गुनासाहरू छन् त्यस्तो कुरा चाहिँ छैन र जहाँसम्म शुल्क केही बढेका ठाउँमा चाहिँ सम्बन्धित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले सिफारिस गरेकै आधारमा चाहिँ हामीले तय गरेका छ।
अब तपाईँहरू आगामी आर्थिक वर्षको निम्ति चाहिँ अब बजेटको तयारीमा लाग्नु भएको छ नेटवर्कको कारणले। हजुर सर, हजुर, तपाईँसँग हामीले यो नेटवर्कको कारणले कुरा गर्न।
हेलो,
हजुर सर, हामीले प्राविधिक कारणले उहाँसँगको कुराकानी चाहिँ यहाँभन्दा अगाडि बढाउन सकेनौँ, उहाँ नेटवर्कदेखि बाहिर जानुभएको छ। हामीले धेरै प्रश्नहरू सोध्न बाँकी थिए, यहाँ आगामी आर्थिक वर्षका बजेटहरूका कुराहरू थिए, बजेटलाई केमा प्राथमिकता दिँदै हुनुहुन्छ, आगामी यो चालु आर्थिक वर्षको कुराहरू बाहेक चालु आर्थिक वर्षका बजेटहरू त सकिने अवस्थामा छन्, आगामी आर्थिक वर्षमा बजेट कसरी चाहिँ आउँदैछ, कुन कुन कुरामा चाहिँ प्राथमिकता दिइन्छ भन्ने कुराहरू थिए, लगायत वृत्तामूलका न्यायिक क्षेत्रका कुराहरू हामी उठाउने चरणमा थियौँ। यी कुराहरू हामी अर्को अङ्कमा उठाउनेछौँ। आज हामीलाई प्राविधिक कारणले उहाँ चाहिँ वृत्तामूल बाहिर भएको अवस्थामा र नेटवर्कले काम नगरेको अवस्थामा हामीले टेलिफोनमा कुराकानी गर्दैथ्यौँ र यो प्राविधिक कारणले उहाँसँग बाँकी कुराहरू हुन सकेनन्। हामी अर्को अङ्कमा उहाँसँग कुराकानी गर्ने नै छौँ। आजलाई वृत्तामोड खबर यति नै। हामी अर्को हप्ता फरक प्रसङ्गमा फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।